السلام علیکم، پروگرام غامدی کے ساتھ میں میں ندا سمیر آپ سب کو خوش آمدید کہتی ہوں۔ آسمان پر خوبصورتی سے سجے ستارے ہم میں سے کسے پسند نہیں، لیکن کیا اس سے بڑھ کر بھی ان کی کوئی حقیقت ہے؟ کیا یہ ہماری تقدیر بنانے اور بگاڑنے کا اختیار بھی رکھتے ہیں؟ علم نجوم کی کیا حقیقت ہے؟ یہی ہمارا آج کا موضوع ہے، اسی کو ہم ڈسکس کریں گے، اور اس پر ہماری معلومات میں اضافہ کرنے کے لیے ہمیشہ کی طرح ہمارے ساتھ ہمارے بہت محترم جاوید احمد غامدی صاحب موجود ہیں۔ السلام علیکم غامدی صاحب۔
وعلیکم السلام، اللہ کا شکر۔
اور غامدی صاحب کے ساتھ صرف میں ہی سوال و جواب نہیں کروں گی، بہت سارے سوال لے کر ہمارے ساتھ موجود ہیں اقبال ملاٹ والا صاحب بھی۔ کیسے اقبال صاحب؟
الحمدللہ جی۔
پہلا سوال کر لوں میں غامدی صاحب سے؟
پلیز۔
غامدی صاحب، بتا سکتے ہیں آپ کہ کیا ستارے واقعی ہماری تقدیر پر اثر انداز ہو سکتے ہیں؟ علم نجوم کی حقیقت کیا ہے؟
اس کا جواب تو علامہ اقبال نے دے دیا تھا، ستارہ کیا میری تقدیر کی خبر دے گا، وہ خود فراخی افلاک میں ہے خار و زغن، وہ تو خود آسمانوں کی فراخی میں خار پھر رہا ہے، گردش کر رہا ہے، یہاں سے طلوع ہوتا ہے وہاں جاتا ہے، وہاں سے طلوع ہوتا ہے وہاں جاتا ہے، اس کو میری تقدیر کی کیا خبر دینی ہے؟ دیکھیے، بات یہ ہے کہ انسان کے اوپر دو دور گزرے ہیں۔ ایک وہ دور ہے کہ جس میں انسان چیزوں کے بارے میں تجسس کرتا تھا، تو وہ لازماً یہ محسوس کرتا تھا کہ جیسے یہ جو کائنات اس کے گرد و پیش میں ہے، یہ جگہ جگہ سے اس کی قسمت بنا رہی ہے، بگاڑ رہی ہے، یہی اس کو وجود میں لاتی ہے، یہی اس کی پرورش کرتی ہے، اسی سے اس پر آفات نازل ہوتی ہیں۔ کبھی اس کو آفتاب نظر آتا تھا، کبھی اس کو چاند نظر آتا تھا۔ چنانچہ آپ قدیم میتھالوجی میں دیکھیں تو یہ سب کے سب بڑے بڑے سیارے، جن کو اب ہم جانتے ہیں کہ وہ کیا ہے، یہ انسان کے معبود بن گئے تھے، ان کو پوجا گیا۔ مختلف تہذیبوں کا آپ مطالعہ کریں تو ان میں چاند دیوتا ہے، ان میں سورج دیوتا ہے، پھر دیویاں ہیں، ان کے نام رکھے گئے ہیں، کہیں استارات ہے، کہیں بال ہے، ان کے ناموں پر شہر آباد ہوئے ہیں۔ تو دنیا میں ایک بہت پرانا دور ایسا گزرا ہے جس میں انسان ان چیزوں کے پیچھے کچھ حقیقتیں تلاش کرتا تھا۔ آہستہ آہستہ یہ انکشاف ہونا شروع ہوا کہ یہ کچھ بھی نہیں ہے، وہی مٹی ہے جس پر ہم یہاں بیٹھے ہوئے ہیں، وہی اوپر ہے۔ کون جانتا تھا کہ لوگ چاند پر جائیں گے اور وہاں سے اسی طرح کی مٹی اٹھا لائیں گے؟ زمین جس پر ہم رہتے ہیں، اگر آپ دیکھیں تو وہ ان سب سے زیادہ سرسبز ہے، سب سے زیادہ شاداب ہے، اس پر زندگی ہے، اس پر حرارت ہے، اس میں انسان پیدا ہو رہے ہیں، اس میں طرح طرح کی مخلوقات ہیں۔ اب تو ہم جانتے ہیں کہ سب ڈنڈار پڑے ہوئے ہیں، یعنی آسمان کی پہنائیوں میں۔ قرآن مجید ہم کو ایک اور چیز کی خبر دیتا ہے، وہ یہ کہتا ہے کہ یہ جو پوری کائنات ہے، یہ اس وقت تمہیں جو نظر آ رہی ہے، یہ اس کی اصل تقدیر نہیں ہے۔ یہ کائنات ہم نے بنائی ہے ابدی دنیا بنانے کے لیے، اور اس کا ملبہ بکھیر دیا ہے۔ یعنی ہم ایک بہت بڑی دنیا بنانا چاہتے تھے۔ دیکھیے نا، بات یہ ہے کہ ایک کسان بعض اوقات فصل بونا چاہتا ہے تو وہ پہلے کیا کرتا ہے؟ پہلے یہ کرتا ہے کہ چھوٹے سے علاقے میں پنیری لگا دیتا ہے، پھر اس کے بعد اس کو اکھاڑتا ہے اور اکھاڑ کر اپنے پورے کھیت میں پھیلا دیتا ہے۔ یعنی وہ پنیری جو بعض اوقات ایک مرلہ زمین میں ہوتی ہے، جب اس کو پھیلایا جاتا ہے تو معلوم ہوتا ہے کہ اس نے ایکڑوں زمین کا احاطہ کر لیا ہے۔ تو اللہ تعالیٰ نے یہ فیصلہ کیا کہ وہ ایک ایسی دنیا بنائیں گے جو ہمیشہ رہے گی، اس میں انسانوں کو آباد کریں گے، اس میں جنت بھی ہوگی، اس میں دوزخ بھی ہوگی۔ وہ دنیا کہاں سے وجود میں آئے گی؟ تو قرآن ہمیں یہ بتاتا ہے کہ یہ جو تمہارے اوپر بکھری ہوئی دنیا ہے، ہم اس ساری دنیا کو جمع کریں گے اور جمع کر کے ایک نئی دنیا بنا دیں۔ تو یوں سمجھ لیجئے کہ وہ میٹر یا وہ مادہ جو اس دنیا کے لیے چاہیے، وہ بھی موجود ہے سارا کا سارا۔ ہم اب جانتے ہیں نا کہ بگ بینگ کے بعد یہ سب کچھ منتشر ہو گیا ہے، تو یہ ایک مرتبہ پھر اسی طریقے سے جمع کر لیا جائے گا، اور جمع کر کے آپ اندازہ کریں نا کتنی وسیع دنیا وجود میں آئے گی۔ اس میں اب تو ایک زمین ہے، یہ چھوٹی سی زمین ہے، ذرے کی حیثیت ہے اس کی، اگر آپ باقی کائنات کے مقابلے میں دیکھیں۔ اب ہمیں بہت معلومات حاصل ہیں، ہم جانتے ہیں کہ نوری سالوں کے فاصلے ہیں، ہمیں معلوم ہے کہ ہماری کئی زمینیں بعد ایسے سیارے اور ستارے ہیں جن میں ڈال دی جائیں تو معلوم بھی نہ ہو کہ کہاں گئی ہیں۔ یہ جو سورج ہمارے اوپر چمکتا ہے، اس سے بڑے بڑے سورج بعض دوسری کہکشاؤں میں موجود ہیں، یہ سب باتیں ہمیں معلوم ہو گئی ہیں۔ تو دنیا میں ہمیشہ سے انسان اپنے گرد و پیش کا مطالعہ کرتا رہا ہے، تو اس کے دو رویے رہے ہیں۔ ایک رویہ یہ ہے کہ وہ چیزوں کو جیسے کہ وہ ہیں اس طرح سے دیکھے، ان کی تعلیل کرے، ان کی حکمت کو جاننے کی کوشش کرے، اور دوسرا رویہ یہ ہے کہ ان کے پیچھے وہ کچھ ما فوق ادراک چیزوں کا احساس کرے۔ تو انسان نے یہ کیا ہے، دیوی بھی بنائے ہیں، دیوتا بھی بنائے ہیں، ان کو تقدیر سے کھیلتے ہوئے بھی دکھایا ہے، ان کی رزمگاہیں بھی آراستہ کی ہیں۔ ان کی بنیاد پر آپ جانتی ہیں کہ گریک میتھالوجی وجود میں آئی، ایجپشنز کی میتھالوجی وجود میں آئی، ہندوؤں نے بہت سے تصورات پیدا کیے، دنیا کے بارے میں اندازے لگائے، اس کی عمر متعین کرنے کی کوشش کی، اس کی بنیاد پر بہت سے علوم پیدا ہو گئے، تو یہ ایک پوری تاریخ ہے اور ان پرانے علوم کے اثرات آج بھی موجود ہیں.
تو کیا ہم یہ کہہ سکتے ہیں اتنی سیولائزیشنز گزری ہیں، بڑی ڈیولپ سیولائزیشنز بھی گزری ہیں اس میں، جو کہ آپ کہتے ہیں سچ خدائی کو نہیں مانتے تھے، اپنے خدا اپنے معبود ان ستاروں میں تلاش کرتے تھے، تو ہم کیا کہیں کہ وہ سب بھٹکے ہوئے تھے حالانکہ وہ اپنے زمانے کے لحاظ سے بہت آگے تھے؟
انسان کا سفر ہے نا. دیکھیے بات یہ ہے کہ جب انسان چیزوں پر غور کرتا ہے تو یہ چاہتا ہے کہ ان کی کوئی لمح دریافت کرے. انسان خاموش نہیں بیٹھ سکتا، یعنی وہ یوں نہیں کہہ سکتا کہ یہ میز ہے تو بس میز ہے. وہ تو یہ جاننے کی کوشش کرے گا یہ کیسے وجود میں آئی ہے، اس کی کیا حقیقت ہے، اس میں کیا چیز لگائی گئی ہے، یہ اس تراش خراش کے ساتھ کس طرح وجود میں آئی
ہے. ہر چیز کے بارے میں
انسان کے اندر ایک فطری تجسس پایا جاتا ہے، وہ جاننے کی کوشش کرتا ہے. تو انسان کا سفر اگر آپ دیکھیں تو اسی طرح گزرا ہے کہ انبیاء علیہ السلام ہمیشہ اس کو آ کے یہ بتاتے رہے ہیں کہ یہ ایک مادی کائنات ہے، کچھ نہیں ہے اس میں، یہ ساری کائنات خدا نے تمہارے گھر کے طور پر بنائی ہے، یہ اس لیے بہت وسیع ہے اور اسی وجہ سے یہاں زندگی نہیں پائی جاتی کہیں بھی، کہ اس کو جمع کر کے تمہارے ہی لیے ایک ابدی گھر بنانا ہے. تمہیں زمین پر آباد کیا گیا ایسے ہی جیسے کسان پنیر لگا دیتا ہے، جب تم کچھ اگجاؤ گے اس کے بعد یہ کائنات ایک نئی کائنات میں بدل جائے گی. قرآن مجید کے الفاظ یہ ہے کہ یوم تبدل الارض غیر الارض والسماوات، ہم ان سب آسمانوں اور زمینوں کو پکڑیں گے اور پکڑ کر ایک نئی زمین اور نئے آسمان میں تبدیل کر دیں گے. لیکن یہ سب کچھ ایسے ہی ہے.
لیکن اس کے باوجود کہ اب اتنی ایڈوانسمنٹ ہو گئی سائنس میں، ٹیکنالوجی میں، سب کچھ ہونے کے باوجود بھی اب بھی بہت سارے لوگ یقین رکھتے ہیں اس چیز پہ،
ایسا رہے گا.
لیکن ہے نا، اب دیکھیں دنیا میں، اب ہندو تو چلے ہم نے کہہ دیا کہ وہ ان کے مذہب کا حصہ ہے، لیکن باقی اس کے علاوہ بھی، یعنی ہم پڑھتے ہیں اخباروں میں رسالے میں کہ اس پرائم منسٹر نے اس ایسٹرولوجر کو کنسلٹ کیا، اس پریسیڈنٹ نے کنسلٹ کیا، اور وہ بڑے پریڈکشنز. جی ہاں،
اکلٹ سائنسز جتنی ہیں،
پڑھے لکھے لوگ بھی یعنی اس پہ یقین رکھتے
ہیں. جی اکلٹ سائنسز جتنی ہیں ان سے انسان اندازے لگاتا ہے. دیکھیے ہمارے ہاتھوں کی لکیریں، یہ لکیریں بھی بہت سی داستانیں لوگ کہتے ہیں کہ کہتی ہیں، مجھے خود ان سے بڑی دلچسپی رہی ایک زمانے میں. ہمارے دماغ کی کیا کیفیات ہے، ہمارے دل کی کیا کیفیات ہے، ہماری زندگی میں کیا احوال گزریں گے، لوگ ان کا اندازہ کرتے ہیں. تو ایک چیز یہ ہے کہ کائنات کے اندر کیا کچھ ایسے آثار موجود ہیں کہ جس سے ہم کچھ اندازہ کر سکیں کیا ہونے والا ہے، ایک یہ چیز ہے. آپ ان تمام علوم کو دیکھیں، یہ اسی نوعیت کے ہیں، آپ انہیں سائنس کے درجے میں نہیں لا سکتے. یعنی سائنس کے درجے میں تو کوئی علم اس وقت آئے گا جب کہ آپ اس کو معمل میں، لیبارٹری میں لے جا کے دکھا سکیں کہ دیکھیے ہم اس کا تجربہ کر سکتے ہیں اور آپ اس کو ویریفائی کر سکتے ہیں.
ہر بار جب اس کو ویریفائی کیا،
جب آپ ہر بار اس کو ویریفائی کریں تو ایک ہی طرح کا نتیجہ اس سے آنا چاہیے. یہ اکلٹ سائنسز میں نہیں ہوتا. یعنی ہاتھ کی لکیریں ہیں، ان کی بنیاد پر آپ ایک رائے قائم کرتے ہیں، ایک اندازہ آپ اس سے قائم کر لیتے ہیں، وہ بسا اوقات بالکل درست نکلتا.
آپ علم نجوم کو علم نہیں مانتے؟
علم تو یہ ہے، لیکن علم کی نوعیت کیا ہے؟ علم تو وہ آدمی بھی رکھتا ہے کہ جو ایک بدو ہے راستے میں جاتا ہے، اور بعض اوقات آپ نے دیکھا ہوگا اگر آپ بدوؤں کی آپ کہانیاں پڑھیں تو وہ دور دراز سے آتے ہوئے اونٹ کی آپ کو اقسام بتا دیتے ہیں، اندازہ ہے نا ان کا، تجربہ ہے. تو بہت سی چیزیں ایسی ہیں کہ جو بار بار جب انسان کے سامنے ایک طریقے سے آتی ہیں تو اس سے وہ نتیجہ اخذ کر لیتا ہے. دنیا کے اندر علم تک پہنچنے کا ایک بہت بڑا ذریعہ استقراء ہے، انڈکشن ہے. یعنی آپ کے پاس جو مواد ہوتا ہے آپ اس کو جمع کرتے ہیں اور اس کی مناسبتیں تلاش کرتے ہیں اور پھر یہ کہتے ہیں اس سے یہ نتیجہ نکلتا. ہاتھ کی لکیروں میں بھی ایسے ہی ہے. یعنی بے شمار انسانوں کی ہاتھوں کا لکیروں کا جب مطالعہ کیا گیا تو معلوم ہوا کہ اگر اس طرح کے ابھار ہوں، لکیر اس طرف سے جا رہی ہو، ایسے اس کی شاخیں بن جائیں، تو عام طور پر اس کے نتیجے میں اس طرح کی شخصیت ہوتی ہے. اب اس کو آپ اسی درجے میں رکھیں، یعنی اندازہ لگانے کے لیے، مطالعہ کرنے کے لیے، اگر آپ اس درجے میں اس کو رکھیں تو ٹھیک ہے، لیکن عقیدہ بنائیں، ایمان بنا لیں، آپ یہ کہیں کہ یہ وہ چیز ہے کہ جس کی بنیاد پر مجھے اپنی زندگی کے فیصلے کرنے ہیں، تو یہ اپنے آپ کو اوہام کے سپرد کرنا ہوگا. تو ہمارے مذہب نے ہم کو یہ تعلیم دی ہے، میں نے اس سے پہلے بھی عرض کیا تھا کہ ہمیں حقائق پر اپنے علم کی بنیاد رکھنی چاہیے. یعنی باقی چیزیں زیر مطالعہ رہنی چاہیے. ایسا نہیں ہے کہ کسی چیز کی آپ نفی کر دیں. علم ہے، علم کے طور پر جائزہ لیجیے.
مجبوری ہوتی ہے نا، ہر انسان اپنے مستقبل میں جھانکنا چاہتا ہے. اس کے اوپر ہم آئیں گے، لیکن میں یہاں پر قرآن کے حوالے سے آپ سے کچھ نہ پوچھنا چاہوں گی کہ سورہ نحل کی 12ویں آیت میں اللہ تعالیٰ فرماتے ہیں کہ اور اس نے رات اور دن، سورج اور چاند کو تمہاری نفع رسانی میں لگا رکھا ہے، اور ستارے بھی اس کے حکم سے نفع رسانی میں لگے ہوئے ہیں. تو بے شک اس میں نشانیاں ہیں ان لوگوں کے لیے جو سمجھیں. تو نفع رسانی اور نشانیوں سے یہاں پر کیا مراد ہے؟
وجہ یہ ہے کہ ہم تو اصل میں انہی سے حرارت حاصل کرتے ہیں. یہ سورج ہے جو آج اگر ختم ہو جائے تو یہ پوری کی پوری دنیا ہی ختم ہو کے رہ جائے گی. یعنی ہماری زندگی کی ضمانت اسی سے حاصل ہوتی ہے. ये हमारी मादी दुनिया के लिए परवरिश का एहतमाम करता है, इसमें तो कुछ नहीं।
सितारे का तो हमें बहुत बेसिक मकसद समझ में आ रहा है, सितारों के लिए हम क्या कहेंगे?
सितारों के मामले में भी हम ये जानते हैं, देखिए ये पूरा का पूरा जो कहकशां हमारे ऊपर लगा हुआ है, इसने हमारे लिए नजर नवाजी का सामान किया है, हमारे जमालियाती हिस्स की तस्कीन इससे होती है, हमारी दुनिया रातों को इससे रोशन होती है। फिर कुरान मजीद बताता है कि कदीम जमाने में तो वक्त देखने का जरिया यही था, यानी इंसान रातों को सफर करते थे और खास तौर पर समंदरों में सफर करते हुए तारों के सिवा कोई चीज रहनुमाई का जरिया नहीं
बनती। लेकिन अब हम कह सकते हैं कि ये वाली बात ऑब्सोलीट हो चुकी है।
बहुत सी ऐसी चीजें हैं कि जो वक्त के साथ उस्ताद नहीं रही।
उसमें एस्ट्रोनॉमी और एस्ट्रोलॉजी, इसमें फर्क है। वो जो जैसे आप कह रहे इस्तेमाल होता था सितारों का डायरेक्शन के, वो एस्ट्रोनॉमी की बात थी। अब चांद की जो मूवमेंट है उसे वो हमारे जमीन पर टाइड्स की वो है लिंक, कि चांद की मूवमेंट से उसका भी एक है लिंक, उतार चढ़ाव है टाइड्स का।
ये ऐसे ही बिल्कुल, और बहुत
ये सारे एस्ट्रोनॉमी तो एक साइंस है,
ये साइंस
एस्ट्रोलॉजी को कहते हैं सूडो साइंस है। लेकिन उसके बावजूद, इतनी स्टडीज के बावजूद, इतनी रिसर्च के बावजूद भी, यानी बहुत अच्छी खासी तादाद है दुनिया में लोगों की जो इस पे यकीन रखते
हैं।
असल में बात ये है कि आप जब किसी मादी चीज का मुताला कर रहे होते हैं तो उसमें कारफर्मा कवानीन का आप मुताला करते हैं या इंसान के साथ उसके ताल्लुक का मुताला करते हैं। कुरान मजीद जब इन चीज़ों का जिक्र करता है तो वो हमें ये बताता है कि तुम इनमें खुदा की निशानियां देखो, ये देखो कि ये कायनात कैसे वजूद में आई है, इसके अंदर क्या हिकमत है, क्या मानवीयत है, अल्लाह ताला ने किस तरह एक चीज़ को दूसरे के साथ मिला रखा है, इनमें कैसे चीज़ें जोड़ा जोड़ा बनी हुई हैं, ये किस तरह एक दूसरे की तकमील करती हैं, इससे तुम्हें खुदा की मारिफत हासिल होगी, खुदा की पहचान हासिल होगी। कुरान मजीद में इन चीज़ों का जिक्र इस पहलू से आता है। अच्छा, जब आप इन पर गौर करते हैं, इनको देखते हैं, तो अपनी नफा रसानी की बहुत सी चीज़ें तलाश करते हैं। चांद हमारी दुनिया पर किन पहलुओं से असरअंदाज होता है, अभी इन्होंने समंदरों के मद्देनजर की मिसाल दी। इसी तरीके से सूरज के मामले में तो हम सब जानते हैं कि हमारे यहाँ अगर
यानी
आप ये देखते हैं कि जो मौसम तब्दील होते हैं, तगैरात आते हैं, पौधे निकलते हैं, फसलें लहलहाती हैं, खुद हमारे लिए जिंदगी का सामान होता है, दुनिया में रोशनी फैलती है। यानी अगर वो गायब हो जाए तो हम दुनिया को रोशन नहीं कर सकते उस तरीके से, और चांद भी इसी तरीके से रातों को हमारे लिए रोशनी का सामान करता है। फिर उससे हम हिसाब किताब जानते हैं, उससे हमारे कैलेंडर पैदा होते हैं, यानी शमसी कैलेंडर है, इसी तरह से वो है। तो रास्ते देखने के लिए भी सितारे काम करते हैं। कुरान मजीद में एक जगह जिक्र है ना कि सैयद इब्राहिम अलैहिस्सलाम ने अपने गिरदो पेश के लोगों को ये एहसास दिलाना चाहा कि रात बहुत हो गई है, तो नजरा नजरतन फिर नजूम, उन्होंने एक निगाह तारों पर डाली। आज क्या होता है, आज होता है कि एक निगाह कलाई घड़ी पर डाली, उनका 12 बजने वाले हैं, एक बजने वाला है, अब मुझे घर जाना चाहिए। तो इस वजह से ये सारी चीजें जो है हमारे नफे के लिए है। यानी पूरी इस वक्त जो कायनात, ये कायनात जो हमें नजर आती है, कुरान कहता है ये एक कायनात है, इसके अलावा 6 और हैं जो हमारे इल्म और इदराक से परे हैं। अभी तो हम इस कायनात को खंगाल रहे हैं, इसका बहुत थोड़ा हिस्सा है जो हमारे इल्म में आया है, अभी बहुत कुछ इसके बारे में अंदाजे लगाए गए हैं। आप अगर साइंस की चीजें पढ़ें तो मालूम होता है कि 100 साल पहले जो अंदाजे थे वो बाद में गलत साबित हो गए, उन अंदाजों में भी तरमीम करना पड़ी। तो इस वजह से इंसान अपने मुताले को बढ़ाता रहता है। तो एक मुताला है साइंसी तरीके से चीजों का करना, और एक ये कि उनके पीछे बाज ऐसी चीजों को देखना कि जिनके बारे में हमारे पास कोई जरिया इल्म नहीं है। तो यहाँ हम क्या करते हैं, असरात का वाहमी मुताला करते हैं।
श्रीकांती साहब, आपने बहुत अहम बात की, इस पर मैं भी बात करना चाहती हूँ, क्योंकि हम में से बहुत सारे लोग हैं जो रोजाना के हिसाब से अपनी देखते हैं कि क्या असरअंदाज हो रहा है उनके सितारे, उनकी जिंदगी पर किस तरह असरअंदाज हो रहे हैं। दो लोगों की शादी की बात होती है तो कहते हैं जी मिजाज मिलता होना चाहिए, सितारे मैच कराए जाते हैं। क्या इन सितारों का हमारी जिंदगी पर भी नेगेटिव या पॉजिटिव असर मुरतब हो सकता है, या ये हमारे मिजाज पर भी असर रखते हैं? गांधी साहब, बहुत सारे लोग इस बात पर यकीन रखते हैं कि फलाना अगर एक्वेरियन है तो बहुत फ्रेंडली होगा, या लियो है तो वो हावी होने वाली पर्सनालिटी होगी, और देखने में भी आता है कि बहुत हद तक हकीकत है। आपका क्या कहना है?
देखिए, हमारे पास जो उलूम है आमतौर पर तीन ज़राए से हम उनको अप्रोच करते हैं। एक तरीका ये है कि आप तजर्बे और मुशाहदे की बुनियाद पर कुछ चीज़ें अक्स करते हैं, उनके कवानीन दरियाफ्त करते हैं, उनको आप लेबॉरेटरी में तजर्बे से गुजारते हैं, उनकी वेरीफिकेशन मुमकिन होती है, इनको साइंस कहते हैं। यानी जब कोई इल्म इस दर्जे में चला जाता है तो फिर वो कम व बेशक हकीकत होता है। यानी उसके बारे में हम दूसरों को तालीम दे सकते हैं, पढ़ा सकते हैं, बता सकते हैं, और उस पर एतमाद भी कर सकते हैं। आप जब आसमान की तरफ देखते हैं तो इस इल्म के नतीजे में आज आपको ये मालूम होता है कि 1000 साल के बाद भी चांद ग्रहण सूरज ग्रहण किस वक्त पे होंगे। आप इससे अंदाज़ा कर सकते हैं कि मौसमों में किस नौयत के तगैरात आएंगे। आप ये देखिए कि अब हम इस पोजिशन में आ गए हैं कि आप मौसमों की पेशींगोई कर सकते हैं, और बाज़ औक़ात की पेशींगोई कई महीने पहले की जा सकती है। इसकी बुनियाद पर आप अपने मुकदमात तय कर सकते हैं, जाने आने के औकात तय कर सकते हैं, अपने सफ़र की प्लानिंग कर सकते हैं, बहुत सी कौमी मनसूबाबंदी कर सकते हैं। तो ये इल्म हुआ ना, यानी इस इल्म ने इंसान को ये फ़ायदा दिया। एक दूसरा तरीका ये है कि आपके पास अल्लाह ताला की तरफ से कोई حکم آ گیا، اللہ تعالیٰ کا کوئی پیغام آیا اور اس میں آپ کو کوئی معلومات دے دی گئی، جیسے ہمارے پاس قرآن مجید ہے، جس طرح اس سے پہلے بائبل میں مجموعہ صحائف ہے جس میں تورات ہے، زبور ہے، انجیل ہے، وہاں کوئی معلومات دے دی گئی، اس میں چونکہ اللہ کے پیغمبر کی طرف سے وہ بات کہی جاتی ہے، اللہ تعالیٰ وہ بات نازل کرتے ہیں، تو وہ بھی ایک حقیقت ہوتی ہے۔ پیغمبر کی پیغمبری کے بارے میں ہم عقلی دلائل سے مطمئن ہو جاتے ہیں تو اس کی دی ہوئی اطلاع کو بھی مانتے ہیں، یہ دوسرا ذریعہ علم ہے، اور یہ ذریعہ علم بھی موجود ہے جس طرح کہ میں نے بھی ابھی اس کا حوالہ دیا۔ ایک تیسری چیز یہ ہے کہ جس میں ہم مناسبتوں سے نتائج اخذ کرتے ہیں، یعنی مناسبتوں سے نتائج اخذ کرنے کا جو عمل ہے یہ بنیادی طور پر کیافہ ہے، اندازہ ہے۔ یہ اندازے کے دائرے میں رہے تو بڑی دلچسپی ہوتی ہے اس میں، جس طرح کہ میں نے پہلے بھی عرض کیا کہ اگر آپ کیافہ لگائیں کہ اس نوعیت کی 15 لکیریں اگر ہوں گی تو آدمی کی شخصیت یہ ہوتی ہے، مطالعہ کیا نا آپ نے، تو اس کا مطلب یہ ہے کہ ہے کچھ اثر اس کا، یعنی اثر کس پہلو سے ہے، شخصیت کے مطالعے میں۔ اسی نوعیت کے اثرات پیدائش کی اگر مناسبتیں آپ طے کر لیں، یعنی لوگ اپریل میں پیدا ہوئے یا لوگ مارچ میں پیدا ہوئے یا پہلے ہفتے میں ہوئے یا دوسرے ہفتے میں ہوئے، تو اللہ تعالیٰ نے دنیا میں یہ مناسبتیں رکھی ہیں۔ اگر آپ غور کریں تو مخلوقات کے اندر بھی یہ مناسبتیں موجود ہیں، یعنی ایک مخلوق کو آپ دوسری مخلوق سے ملا کے دیکھیں تو بہت سی چیزیں آپ کو ملتی جلتی نظر آئیں گی، حتیٰ کہ آپ پہاڑوں کو کچھ دیر دیکھتے رہیں تو آپ کو ان کی دھاریاں بھی ملتی جلتی محسوس ہوتی ہیں بعض اوقات۔ تو یہ جو مناسبتیں ہیں ان کا انسان مطالعہ کرتا ہے اور اس سے کچھ نتائج نکال لیتا ہے۔ یہ نتائج نہ سائنس ہوتے ہیں، نہ علم ہوتے ہیں، نہ ان میں حتمیت ہوتی ہے، یہ نتائج بنیادی طور پر کیافے یا اندازے پر مبنی ہوتے ہیں،
اور ان کا ستاروں سے لینا دینا کچھ نہیں ہے۔ ایک گروپ کو ہم کہہ دیں
کچھ بھی نہیں ہے، یعنی کوئی ستارہ آپ کی تقدیر پر اثر انداز نہیں ہو رہا، کوئی آپ کی بگڑی نہیں بنا رہا، کچھ بھی نہیں ہو رہا۔ میں آپ سے عرض کروں کہ انسان نے اس طرح کے کئی اندازے لگائے، میں سمندروں کے کنارے رہنے والے جب لہریں اٹھتی ہیں تو لہروں کے اٹھنے کے انداز سے بعض نتیجے نکالتے تھے۔ اچھا، وہ 10-15 چیزیں جب ایک ہی مرتبہ اس طرح واقع ہو جاتی ہیں تو انسان اس سے ایک اندازہ لگا لیتا ہے۔ تو اندازے اور کیافے کا علم ہے یہ، اس سے زیادہ اس کی کوئی حیثیت نہیں۔
پیٹرن ہوتا ہے جس کو اگر وہ رہتا ہے
اور بڑی حد تک ہوتا ہے وہ، یعنی چونکہ اللہ تعالیٰ نے دنیا بنائی اس طریقے سے ہے کہ اس میں ایک چیز کو دوسری چیز سے ملا دیا ہے۔ دیکھیے، خود وہ کہتے ہیں کہ میں نے پھلوں میں، میں نے درختوں میں، میں نے پتوں میں، میں نے ہواؤں میں، میں نے صحراؤں میں مناسبتیں رکھی ہیں، من شکل ہی ازواج، ملتی جلتی چیزیں بنائی گئی ہیں۔ ملتی جلتی چیزوں کا آپ مطالعہ کرتے ہیں، اس کی اسٹڈی کرتے ہیں، اس سے نتیجہ نکال لیتے ہیں۔ اسی طریقے سے بعض اوقات آپ چیزوں کو بار بار ایک طریقے سے آتا دیکھتے ہیں تو اس سے آپ کا ایک علم بننا شروع ہو جاتا ہے۔ میں نے بدوؤں کی مثال دی تھی کہ وہ بعض اوقات کئی میل کے فاصلے پر آتے ہوئے جانور کے بارے میں آپ کو بتا دیتے ہیں کہ وہ اونٹ ہے یا اونٹنی ہے، حاملہ ہے یا حاملہ نہیں ہے، کتنے ماہ بعد جننے والی ہے، اس کی لگام کس کے ہاتھ میں ہے، چلنے کا انداز کیا ہے، بتا دیں گے آپ کو، آپ کو حیران کر دیں گے بعض اوقات۔ اب کیا چیز ہے یہ؟ یہ کوئی الہامی علم نہیں ہے، بلکہ یہ برسوں کے مشاہدہ اور مطالعے کا نتیجہ ہے۔ اچھا، جب آپ کے ہاں کم چیزیں ہوں، اس وقت ہماری دنیا کا کیا حال ہے؟ ہماری دنیا میں اب ہزاروں کی تعداد میں روز نئی چیزیں پیدا ہو رہی ہیں۔ آپ دیکھیے، اس وقت آپ انٹرنیٹ کے سامنے بیٹھ جائیں اگر تو ایسا لگتا ہے کہ علم کا ایک دریا ہے جو بہتا چلا جا رہا ہے۔ اس میں انسان کی کانسنٹریشن اور ارتکاز توجہ کم ہوا ہے۔ پہلے کیا ہے، ایک بدو ہے، اس کی ساری زندگی کا حاصل کیا ہے؟ ایک اونٹنی،
صحیح بات،
اسی کو دیکھنا، ایک پہاڑ، ایک صحرا، سفر کرنے کا طریقہ۔ تو وہ جو اب ہماری توجہ ساری دنیا کی چیزوں میں بکھر کے رہ جاتی ہے، وہ پورے ارتکاز سے اس کا مطالعہ کر رہا ہے۔ جب وہ اس کا مطالعہ کرتا ہے تو بعض اوقات وہ اتنا گہرا مطالعہ ہو جاتا ہے کہ ایک اونٹنی کے پاؤں رکھنے کے انداز کو دیکھ دیکھ کر وہ ہزاروں اونٹنیوں کے بارے میں ایک رائے قائم کر لیتا ہے۔ تو یہ بھی ایک علمی چیز ہے، بشرطے کہ یہ اپنے حدود میں رہے۔ یعنی اگر یہ اس سے آگے بڑھ کے یہ تصور قائم کر لیا جائے کہ ستارے ہمارے اوپر اثر انداز ہو رہے ہیں، تو میں نے آپ سے پہلے بھی عرض کر دیا کہ وہ تو خود فراقی افلاق میں خار و زبو ہے، ان کو یہ معلوم نہیں ہے کہ گردش کہاں شروع کرنی ہے، کہاں ختم کرنی ہے۔ ایک قاعدہ ہے جس کے پابند ہے، قرآن مجید اس کی تصویر کھینچتا ہے کہ مجال نہیں ہے، کلن فی فلکی یسبحون، مجال نہیں ہے کہ کوئی اپنے مدار سے ادھر ادھر ہو جائے، جو گردش کا دائرہ مقرر ہے اس کے اندر گردش کر رہے ہیں، جو خود گردش میں ہے وہ ہماری گردشوں پر کیا اثر انداز ہوں گے۔ یہ صرف مناسبتیں ہیں جن کا مطالعہ کیا جاتا ہے اور یہ متاثر کرتی ہیں۔
آپ نے کہا کہ کیوں یہ پراپر سائنس نہیں ہے، اور چونکہ اس کا کوئی امپیریکل ایویڈنس نہیں پروف کیا جا سکتا، اس لیے اسے باقاعدہ علم قرار دینا درست نہیں ہے، لیکن اس کے باوجود ہم دیکھتے ہیں کہ بہت پڑھے لکھے لوگ اس پر اعتبار کرتے ہیں، اس کے اس کو فالو کرتے ہیں۔ تو کیا ہم یہ کہہ سکتے ہیں کہ ہمیں غیر سائنسی طرز فکر کی جانب لے جا رہا ہے، کہ غیر اسلامی بھی ہے اور ساتھ میں ہمیں عملی کی راہ بھی دکھا رہا ہے؟
اس میں دو چیزوں کو ہم الگ کر لیں۔ دیکھیے، ایک چیز ہے کسی چیز کا غیر سائنسی ہونا، تو ایسا تو نہیں ہے کہ ہم ساری زندگی سائنسی پر بسر کرتے ہیں۔ یعنی ہم بہت سی غیر سائنسی چیزوں کے ساتھ بھی مناسبت پیدا کی ہوتی ہے، ہمارے احوال، تجربات، ملنا ملانا، اپنی معاشرت کے بارے میں ہماری آراء، ہمارا ایک دوسرے کے بارے میں بہت سی آراء قائم کرنا، یہ کوئی سائنسی طرز فکر پر مبنی نہیں ہوتا۔ اگر ساری دنیا کو آپ صرف سائنسی طرز فکر کے اندر بند کر دیں تو دنیا میں کوئی رونق اور رنگینی باقی رہ نہیں جائے،
بہت بورنگ ہو جائے گی
دنیا کے اندر کوئی رونق نہیں آ جائے باقی۔ تو اس لیے اس کو بھی گوارا کرنا چاہیے۔ اسلام کا جہاں تک تعلق ہے وہ آپ کو یہ بتائے گا کہ دیکھیے کوئی چیز بھی انسان کے اوپر اس طرح اثر انداز نہیں ہوتی، یعنی یہ بات کہ کوئی کسی کی بگڑی بنا دے گا، کوئی کسی کو اولاد دے دے گا، کسی کے اوپر کوئی اللہ کی خاص رحمت اس خاص حوالے سے ہو جائے گی، اس کے اپنے قانون اور قاعدے ہیں۔ تو یہ چیز اگر آپ مانیں گے تو اس کے نتیجے میں آپ بہم پرست ہو جائیں گے۔ اور یہ جو آپ نے فرمایا نا کہ بڑے پڑھے لکھے لوگ، پڑھے لکھے لوگوں کے لیے یہ کافی نہیں ہے کہ وہ پڑھے لکھے اور وہم پرست نہ رہیں۔ وہم پرستی ایک بالکل الگ چیز ہے، اس کی وجہ یہ کہ انسان بڑا کمزور واقع ہوا ہے۔ میں نے بہت بڑے بڑے سیاستدانوں کو دیکھا ہے، پڑھے لکھے، آکسفورڈ کے، کیمبرج کے پڑھے ہوئے، لیکن یہ ہے کہ وہ کسی پیر صاحب کے ساتھ جا کے بعد کوئی چھڑی لگوا کے آ جاتے ہیں اور اس کو اپنی بڑی سعادت سمجھتے ہیں۔ تو یہ ساری چیزیں ہم دنیا میں دیکھتے ہیں۔ ہمیں جو چیز مذہب نے تعلیم دی ہے وہ یہ ہے کہ ہم علم میں فرق کرنا سیکھیں۔ خدا کی طرف سے آنے والا علم ایک قطعی علم ہوتا ہے، سائنسی تحقیق سے، تجربے اور مشاہدے سے حاصل ہونے والا علم قابل اعتماد علم ہوتا ہے، قابل اطمینان علم ہوتا ہے۔ یہ اندازوں کا علم ہے اور اس کو اسی طرح انجوائے کرنا چاہیے جس طرح ہم ادب کو انجوائے کرتے ہیں۔
کہہ سکتے ہیں کہ اندازوں کے علم کے مطابق غامدی صاحب اور اقبال صاحب کی آپس میں نہیں بنتی،
آپس میں نہیں
چلتی ہے۔
دیکھیے اس طرح کی بہت سی مناسبتیں جو ہم تلاش کر لیتے ہیں۔ ہم ادب پڑھتے ہیں، اچھا شعر پڑھتے ہیں، اس میں بعض اوقات غیر معمولی مبالغہ ہوتا ہے، انجوائے کرتے ہیں نا اس کو۔
جی
اگر اس کو اٹھا کر ہم ایک حقیقت بنا دیں تو اس کا نتیجہ یہ نکلے گا کہ ہم ایک غلط میدان میں آ گئے ہیں۔ تو یہ جتنی چیزیں ہیں، علم نجوم ہو یا پامسٹری ہو یا اور اس نوعیت کی بے شمار چیزیں ہیں۔
صاحب نے نوسٹراڈامس کا تو پڑھا ہوگا، سنا ہوگا، نوسٹراڈامس کی جو پریڈکشنز ہیں،
اس کی پیشین گوئیوں کی ایک دنیا قائل ہے۔
جی
اور بہت سی پیشین گوئیاں اس نے اپنے بارے میں کی، اپنی موت کے بارے میں کی اور دوسری چیزوں کے بارے میں کی۔
بہت ساری
پیشین گوئیاں جو آپ اگر پرانی تاریخ پڑھیں تو آپ کو معلوم ہوگا کہ ہر بادشاہ کے دربار میں اس طرح کے لوگ موجود ہوتے، پیشین گوئیاں کرتے تھے، اور وہ پیشین گوئیاں بالعموم ٹھیک ثابت ہو جاتی تھیں۔ اس کے ٹھیک ثابت ہونے کی وجہ وہی مناسبتوں کا مطالعہ ہے۔ دیکھیے مناسبتوں کے مطالعے سے بعض اوقات، میں نے آپ سے عرض کیا نا کہ خود خدا نے یہ چیز رکھی، اس میں کچھ اور علوم بھی کار فرما ہوتے ہیں۔ یہ بھی آپ نے بڑا اچھا سوال کر دیا۔ دیکھیے بات یہ ہے کہ ایک تو بہت سے انسانوں کو اگر آپ دیکھیں تو ایسا نہیں ہے کہ وہ ایک ہی طرح پیدا کیے گئے ہیں۔ ایک شخص ذہنی لحاظ سے عبقری ہوتا ہے، آپ جینیس کہتے ہیں، یعنی دنیا میں بے شمار اساتذہ ہیں جو آپ کو سائنس پڑھا رہے ہیں۔ میں نے بھی بعض اساتذہ سائنس پڑھی، بڑے اچھے استاد تھے۔ آئنسٹائن تو نہیں تھے نا، نیوٹن تو نہیں تھے، ارسطو نے 1000 سال تک سائنس کا جو تصور قائم کیا تھا اور دنیا کو جو تصورات دیے تھے ان کو کوئی چیلنج نہیں کر سکا، اتنا بڑا آدمی تھا وہ۔ یہاں تک کہ نیوٹن نے آ کے اس سارے قصر کو توڑ دیا اور ایک نئی دنیا بنائی، اور اس کے بعد آئنسٹائن نے ایک اور دنیا بنا دی۔ تو اس کا مطلب یہ ہوا کہ انسانوں کے مابین اللہ تعالیٰ بعض اوقات بڑی غیر معمولی صلاحیتیں رکھنے والے لوگ پیدا کر دیتا ہے ذہنی لحاظ سے۔ ہم کہتے ہیں یہ جینیس آدمی ہے، عبقری آدمی ہے۔ بعض اوقات ہمیں لفظ نہیں ملتا کہ ہم کسی ذہانت کی تعبیر کر سکیں۔ الفاظ وہی ہوتے ہیں، میرے پاس بھی وہی ہیں، لغت میں لکھے ہوئے ہیں، ہم اگر چاہیں تو کوئی ڈکشنری کھول کے وہ سارے الفاظ لے لیں، لیکن اس سے غالب کا شعر وجود میں نہیں آ جاتا۔ یعنی غالب کا حسن کلام، اس کا الفاظ کا انتخاب، وہ جس طرح کے معنی پیدا کر دیتا ہے، جس طرح کی الفاظ کی جادوگری دکھاتا ہے، وہی غیر معمولی چیز ہے۔ آپ فردوسی کا شاہنامہ پڑھیے، یعنی ایک شخص ایران کی تاریخ کو نظم کر رہا ہے اور ایک حیرت انگیز دنیا وجود میں لے آتا ہے، برسوں تک انسانوں کو متاثر کرتا ہے۔ مغربی ادب میں آپ دیکھیے ورجل کا کیا مقام ہے، ہومر کا کیا مقام ہے، ہمارے یہاں شیکسپیئر نے، اقبال نے اس کو خراج تحسین پیش کیا کہ حفظ اسرار کا فطرت کو ہے سودا ایسا، رازداں پھر نہ کرے گی کوئی پیدا ایسا۔ تو اس طریقے سے اس نے اپنے ڈراموں میں زندگی کے حقائق کی کیسی تصویر کشی کی ہے، معلوم ہوتا ہے کہ انسانی نفسیات کے اندر اتر کر ایک شخص ہمارے سامنے اس کی تصویر کشی کر رہا ہے۔ یہ عبقری ہیں ذہنی لحاظ سے۔ بعض لوگ جسمانی لحاظ سے بڑے غیر معمولی ہوتے ہیں، یعنی میری آپ کی طرح نہیں، بلکہ یہ معلوم ہوتا ہے کہ جیسے ترشا ہوا جسم ہے۔ میں نے ایک مرتبہ محمد علی کلے کو بہت قریب سے دیکھا، یہ معلوم ہوتا تھا کہ جیسے پتھر سے ایک شخص کو تراش دیا گیا ہے۔ تو جسمانی لحاظ سے بڑی غیر معمولی صلاحیت ان کے اندر، ایسے ہی بعض لوگوں کے اندر نفسی صلاحیتیں ہوتی ہیں، وہ اتنی غیر معمولی ہوتے ہیں کہ دیوار کے پار دیکھ لیں گے، برسوں بعد کی چیزوں کے بارے میں ان کو ایک نوعیت کا الہام سا ہو جاتا ہے۔ یہ بالکل ایسے ہی ہے جیسے آئنسٹائن ہے، یعنی اس کا کوئی تعلق کسی مذہب سے نہیں ہے، اس چیز سے نہیں ہے۔ اب اس طرح کے لوگ جو ہیں وہ پھر کسی علم کو بھی سیکھ لیتے ہیں، علوم کئی قسم کے ہیں، وہ علوم بھی ہیں جن کا تعلق نفسی علوم سے ہے، ان کے ذریعے سے بعض اوقات مستقبل کے بارے میں ہم صحیح اندازے لگا لیتے ہیں۔ بعض اوقات اسی طریقے سے جیسے میں نے کہا مناسبتوں سے اندازے لگا لیں۔ اب اگر بنیادی صلاحیت موجود ہے مستقبل میں دیکھنے کی، ان علوم کی سپورٹ بھی حاصل ہو گئی ہے، तो आदमी 100-100 साल 200 साल बाद की पेशीन गोई करते
हैं। यानी कि लोग कहा जा सकता है कि गिफ्टेड हैं या एक्सेप्शंस के ज़ुमरे में।
बिल्कुल ऐसे ही, असल में हम ज़हनी लिहाज से बरतर लोगों को रोज देखते हैं, जिस्मानी लिहाज से गैर मामूली लोग भी आम मुशाहदे में आते हैं, नफसी लिहाज से जो लोग गैर मामूली होते हैं वो बाज़ुकत हमारे मुशाहदे में नहीं आते। और यही लोग होते हैं कि जिनको आप राहिबों में देखेंगी, जिनको आप जोगियों में देखेंगी, जिनको आप लामाओं में देखेंगी, जिनको आप हमारे यहाँ के सूफियों में देखेंगे।
बहुत खूब,
बड़े गैर मामूली लोग होते
हैं। सही बात कर रहे हैं बिल्कुल आप। कामती साहब, बहुत सारे लोग कहते हैं कि इल्म नुजूम सीखना दुरुस्त, आपने भी कहा बाकायदा साइंस तो नहीं है लेकिन इसको एंजॉय करने में भी कोई कबाहत नहीं है, लेकिन बाज़ुकत कहते हैं कि शिर्क, क्या इल्म नुजूम सीखना शिर्क है?
यही बात यह है कि इल्म नजूम में ऐसी चीज़ें हो सकती हैं कि जो मुश्रिकाना हो, बिल्कुल ऐसे ही जिस तरीके से मैं अदब में शायरी में भी ऐसी चीज़ें आपको दिखा सकता हूँ, लेकिन इससे असल इल्म की नफ़ी नहीं होती। यानी किसी इल्म को अगर आप इल्म के दायरे में रखें, जो बात आप कहें पूरी एहतियात के साथ कहें, अपने आप को खुदा की जगह ना रख लें, तो फिर आप हर इल्म से इस्तेफादा कर सकते हैं।
लेकिन सर, आप जैसे आपने कहा कि कुछ लोग होते गिफ्टेड होते, जैसे निदा ने कहा, तो उनको भी अल्लाह ताला ने ही बनाया, ये दी भी उनमें ये खास बात या ये क्वालिटी या आप जो भी कह ले, ये स्किल या आई साइड या फोर साइड या जो कह ले, ये अल्लाह ताला ने दिए। कि जैसे नॉस्ट्रेडमस थे, ऐसे बहुत सारे लोग हैं, जैसे आपने कहा सूफी है, पीर है, बहुत सारे ऐसे लोग हैं, इनको अल्लाह ताला ने बनाया। अगर ये चीज़ अगर वो बयान करते तो बाकी हमारे उलमा इकराम कहते कि ये हराम है, ये जायज़ नहीं है, ये शर्क है। अब वो फौरन उन पे एक फतवा इशू हो जाता है, लेकिन उनको भी अल्लाह ताला ने ही दी है ना।
बयान करने वालों को, अपनी हैसियत मुतय्यन करके बता देनी चाहिए, वो खुदा नहीं है, खुदाई में शरीक भी नहीं है।
नहीं, लेकिन कोई क्लेम भी नहीं करता कि मैं
आपसे अर्ज करूँ कि असल में ये चीजें नहीं कहनी चाहिए उनको, उन्हें बताना चाहिए कि ये बिल्कुल उसी तरह का एक इल्म है, हम अंदाजा लगा रहे हैं, अंदाजा ठीक भी हो सकता है, अंदाजा गलत भी हो सकता है। यानी आप ये देखिए कि सैयदना यूसुफ अलैहि सलाम के जमाने में बादशाह ने एक ख्वाब देखा, उस ख्वाब में उसने 7 गायें देखी, कुछ दुबली थी कुछ पतली थी, इसी तरह 7 बालियां देखी, और इस तरीके से अगले 7 साल में जो कुछ होने वाला था उसकी एक तस्वीर सामने आ गई। ख्वाब है ना, यानी इसके जरिए से गोया एक इल्म दिया गया। सवाल यह है कि वो इल्म जो ख्वाब के जरिए से दिया जा सकता है, इसी नौयत का कोई इल्म इंसान बाज़ुकत पैदाइश से भी लेके आ जाता है। यानी उसके यहाँ उसकी जो अंदरूनी शख्सियत है वो इतनी ट्रांसपेरेंट होती है कि वो बहुत सी चीज़ों को देख लेता है। आप इल्म को इल्म के तरीके पर पेश करते हैं, कोई खराबी पैदा नहीं होती। देखिए साइंस क्या करती है, साइंस आपको ये बता देती है कि ये सब कुछ जो कुछ वो करिश्मा दिखा रहे हैं आपके सामने, ये इन उसूलों के मुताबिक दिखा रहे हैं, तो इससे कोई शिर्क पैदा होता है, इससे कोई हुरमत वाकई नहीं होती। खराबी उस वक्त होती है जब आप किसी चीज़ को प्रेजेंट करते वक्त खुदाई का दावा कर डालते हैं। तो अगर इस इल्म के माहिरीन इसका लिहाज
दावा से मतलब, एक तो बात यह है कि कोई खुदा होने का दावा करे, इसको तो हम अलग रख दें, मेरा नहीं ख्याल कोई ये करता है, लेकिन कोई बात आप क्या ये भी खुदाई में या शिर्क में शामिल होगा कि 100% अश्योरिटी के साथ ये कहे कि ऐसा होकर रहेगा?
यही बात यह कि अगर आपका इल्म मबनी है अंदाजे पर तो फिर आपको अंदाजे को बयान करना चाहिए, अगर आपका इल्म मबनी है साइंटिफिक हकायक पर तो आपको उस तरीके से उसको बयान करना चाहिए। तो अगर आप ये बता सकते हैं कि जो आप 100% नतीजा बयान कर रहे हैं इसके दलाइल ये हैं, ये इस इलम की रोशनी में अक्स किया गया है, इसको अक्स करने के लिए ये साइंटिफिक तरीका इख्तियार किया गया, तो कहिए। अगर साइंस भी कहती है ना,
शख्स गिफ्टेड है और उसे कोई विजन आता है और उसके माजी की तमाम जो प्रेडिक्शन है दुरुस्त साबित हुई है, तो वो यकीनन उसको ही होता है कि अब जो मुझे विजन आया,
इसको वो मजहबी चीज ना बनाए ना। देखिए बात यह है कि जिस तरह आपने इससे पहले मुझसे एक सवाल किया था कि आइंस्टाइन के बारे में हम ये देखते हैं कि वो मजहबी आदमी था या मजहबी आदमी नहीं था, एक इल्म का माहिर था। तो इल्म के माहिर को अपने आप को इल्म के माहिर की हैसियत से पेश करना चाहिए और अपने इल्म को बताना चाहिए कि इस इल्म की बुनियादें क्या हैं, इसमें नताइज कैसे अक्स किए जाते हैं। फिर ये ऐसे ही जैसे साइंसी चीज़ है, मुझे ये बताइए कि अब हमारी साइंस ये आपको बता देती है कि फलां जो सैयारा है ये गर्दश करता हुआ 100 साल के बाद इतने मिनट और इतने सेकंड से यहां से गुजरेगा, ये पेशीनगोई है या नहीं है? ठीक है ना, ये पेशीनगोई किस बुनियाद पर की गई है? ये फलकियात का मुताला करके की गई है। इसी नौयत की पेशीनगोई इंसानों के साथ पेश आने वाले मामलात में भी की जा सकती है। और जिस तरह इन्होंने हवाला दिया, यानी नॉस्ट्रेडेमस की बहुत सी पेशीनगोइयां हैं जो हम पढ़ते रहे हैं, जिनका तारीख में अहवाल मौजूद है, इस जमाने के बारे में भी उसने बाज़ पेशीनगोइयां की थी, उनमें से बाज़ दुरुस्त साबित हुई, बाज़ बिल्कुल गलत साबित हुई। यानी ये जो सदी गुजरी है इसके बारे में उसकी अच्छा उसकी पेशीनगोइयों का अंदाज क्या होता है, वही जो पुराने काहिनों का अंदाज होता है, यानी ज़ुबानी अल्फाज बोले जाते हैं। ऐसे है कि जैसे आदमी शायरी कर रहा है, उससे मैंने एक नतीजा निकाल लिया, आपने एक नतीजा निकाल लिया। तो बात असल में ये है कि मेरे इल्म की जो बुनियाद है मुझे उसके ऊपर गुफ्तगू करनी चाहिए। अगर मैं उससे आगे बढ़ के कोई दावा कर देता हूँ तो ये वो चीज़ है कि जिसको फिर मजहबी लिहाज से, अखलाकी लिहाज से हम नापसंद करते हैं, हम कहते हैं कि आपको नहीं करना चाहिए। लेकिन साइंस को आप देखिए, साइंस पेशीन गोई करती है, मौसमों की पेशीन गोई आप रोज कर रहे हैं,
बिल्कुल
अपने मुताले की बुनियाद पर कर रहे हैं। तो अगर मौसम की पेशीन गोई अपने मुताले की बुनियाद पर करना जायज है, तो इंसानों के अहवाल की कोई पेशीन गोई अपने मुताले की बुनियाद पर, जिसकी इल्मी बुनियादें आप वाजे कर सकें, वो करना नाजायज कैसे हो सकता है?
अब जैसे हम बच्चों के बारे में कहते हैं बड़ा के बहुत उस्ताद होगा, ये
बाज़ आप किसी आदमी की तहरीर देखते हैं, तहरीर का अंदाज आपको बता देते इसकी शख्सियत क्या है।
आपका कहना है कि एक ऑब्जर्वेशन हो या पैटर्न हो, उसको ऑब्जर्व करके तो आप प्रेडिक्ट कर सकते हैं, लेकिन ये जो नजूमी करते हैं बाज़ का लोगों के साथ के फलाना सितारा या सयारा जब इस खाने में दाखिल होगा, मसलन जहल दाखिल होगा, तो आप पर नहुसत का टाइम है या कारोबार खराब हो सकता है या अच्छा टाइम है, शादी के लिए अच्छा टाइम है, ये इल्म में
देखिए ये उन्होंने क्या किया है, उन्होंने किया ये है कि इस कायनात के अंदर जो साइकिल चल रहा है अहवाल का, हम कहते हैं ना कि हिस्ट्री रिपीट्स इटसेल्फ, यानी तारीख के अहवाल भी बाज़ औक़ात बार बार उसी तरीके से नमूदार होते हैं। हमारे मुल्क की तारीख उसकी बेहतरीन मिसाल है, यानी उस तारीख में आप देखते हैं हर 10 साल के बाद बिल्कुल एक ही तरह के अहवाल पैदा होना शुरू हो जाते हैं। इस वक्त भी अगर आप देखें तो फिर वही तस्वीर नजर आ रही है जो मुझे 10 साल पहले की तस्वीर याद
दिलाती
है। पेपर वाला काम हुआ है तो
अच्छा, अब आपने जब इसका मुताला किया तो मुताला करने के बाद वक़्त आपको महसूस होता है कि ये वही इंसान है, इनकी तालीम में कोई तब्दीली नहीं आई, इनके अंदर कोई बड़ा तगैर वाक़ नहीं हुआ, ये उसी तरह बिहेव करेंगे जिस तरह पहले कर रहे हैं, तो आप पेशीन गोई भी कर देते हैं, इसमें भी कोई हरज की बात नहीं है। ये इन चीज़ों से रोका क्यों गया? इन चीज़ों से जब रोका गया तो उसकी वजह यह थी कि ये लोग जो उस ज़माने के नजूमी और काहिन थे, ये अपने आप को कोई खुदा के साथ मुतल्लक करार दे देते थे। इनका ख्याल होता था कि इनके पास भी उसी तरह से कोई इल्हाम आ गया जिस तरह से अम्बिया अलैहिस्सलाम को इल्हाम होता है। तो ये चूंकि एक बिल्कुल झूठी बात थी, इसकी कोई हकीकत नहीं थी, इस वजह से इससे रोका भी जाएगा। जब आप इल्म को इल्म के तरीके पर पेश करते हैं और अपने इल्म के हुदूद और लिमिट्स का लिहाज करके पेश करते हैं, तो उस पर कोई एतराज़ नहीं किया।
सर, पीर औलिया जो थे हमारे, अब ये तो इस्लामिक हिस्ट्री में बहुत है, तो ये तो कभी उन्होंने क्लेम नहीं किया कि हम उसी हस्ती पे,
उनकी जिंदगी तो बहुत ही लो।
देखिए मैं यहाँ एक छोटी सी बात अर्ज करूँ, बहुत से लोग हैं इस वक्त, मैं नाम नहीं लेना चाहता उनका, हमारे यहाँ वो बाज़ औक़ात इस नौयत की पेशींगोइयाँ करते हैं, वो आपको आपके बाद अहवाल भी बता देते हैं, कहा जाता है इनमें बड़ी रूहानी बसीरत है इस तरह के लोगों में। अब ये बुनियादी तौर पर दो चीज़ों की वजह से होता है, वही मैंने जो आपको बताया कि नफ्सी लिहाज से बाद लोग बहुत स्ट्रांग होते हैं और वो चीज़ों को इस तरह महसूस कर लेते हैं, कुछ उलूम के माहिरीन होते हैं, लेकिन वो तासुर ये देते हैं कि जैसे रूहानियत में बहुत आला दर्जे पर पहुंचे हुए हैं। क्यों, क्या वजह है इसकी? यानी मैं एक साइंसदान हूँ, साइंसदान की हैसियत से मैंने आपके सामने अपने इलम के नतज रख के बात खत्म हो गई। इन सारे उलूम का ताल्लुक ना मज़हब से है, ना इस्लाम से है, ना हिंदू मत से है, ना बुद्ध मत से, किसी चीज़ से भी नहीं है। ये बुनियादी तौर पर एक सेकुलर चीज़ है,
बिल्कुल।
तो आप उसको उस तरीके से पेश करें, चुनाचे मैं बहुत से लोगों के कालम पढ़ता हूँ, बाज़ वक़्त वो लिख रहे होते हैं कि ये रूहानी बुजुर्ग जो हैं ये दुनिया में हर जगह पाए जाते हैं और इनको बड़ी बसीरत हासिल होती है और ये तो आपके अहवाल दिल बता देते हैं, ये सब कर देते हैं, इससे एक मजहबी तासुर पैदा किया जाता है, इसका मजहब से कोई ताल्लुक ही नहीं।
अब जैसे
आप उसको इल्म के तौर पर पेश करें और उसका माहिर एक हिंदू हो सकता है, एक बुद्ध हो सकता है, उसका माहिर एक मसीही हो सकता है, कोई भी हो सकता है, जिस तरह साइंस का माहिर आइंस्टाइन भी हो सकता है, न्यूटन भी हो सकता है, आप उसके मजहब की तहकीक नहीं करते, और मुसलमानों का कोई साइंसदान भी हो सकता है।
अब आप
तो खराबी असल में यहाँ है कि हम इसमें विलायत ढूंढते हैं, हम इसमें खुदा के साथ खुदा रसीदगी ढूंढते हैं, जबकि इसका उससे कोई ताल्लुक नहीं होता।
और इसमें जैसे आपने कहा कि वो नफ्स की बात है कि भाई अगर वो प्लेइंग विद योर साइकोलॉजिकल साइकी, और ये एक बहुत मशहूर किस्सा है राज कपूर का, जो मशहूर इंडियन फिल्म के एक्टर थे, कि उनके वालिद पृथ्वीराज कपूर, ये तो पठान थे सारे, तो वो एक एस्ट्रोलॉजर को बुलाया उन्होंने कि भाई ये बेटों की तकदीर के बारे में बताओ, तो कहा कि राज कपूर आपका सबसे बड़ा निकम्मा बेटा होगा, सारे बेटे तरक्की कर पाएंगे, ये निकम्मा होगा, ये इसकी लकीरों में लिखा है, ये इसके सितारों में लिखा है। और वो शख्स ने कहा कि मैं ये तकदीर मेरे हाथ की लकीर बदल दूंगा, मैं सितारों का जो लिखा है बदल दूंगा, और मैं सबसे ज्यादा कामयाब होना इस फैमिली में कपूर, और उसने करके दिखाया।
ऐसा ही होता है, देखिए इससे ये बिल्कुल मालूम,
और ये हकीकत है, ये फैक्ट,
बिल्कुल। और बहुत सी मिसालें इसकी हैं, यानी एक शख्स के बारे में एक पेशींगोई की गई और किसी इल्म की बुनियाद पर की गई और उस इल्म के दलाइल भी दिए गए, लेकिन बिल्कुल गलत साबित हुई। आपने अभी देखा होगा हमारे पाकिस्तान के इंतखाबात से पहले बाद पेशींगोइयां की गई, वो पेशींगोइयां गलत निकली,
मैच के से पहले बहुत सारे इल्म नुजूम वाले और
बहुत सी गलत निकली। इसी तरीके से पाकिस्तान हॉकी खेल रहा था उसके बारे में पेशींगोइयां की गई, उनमें से बहुत सी पेशींगोइयां गलत निकली, दुरुस्त भी निकलती हैं। तो इस वजह से मैं ये अर्ज करता हूँ कि کیافے کے علم کو اس کی جگہ پہ رکھیے. آپ کو اگر کوئی ایسی چیز ہے کہ جو اللہ تعالیٰ کی طرف سے آپ کو دی گئی ہے, آپ اس میں کوئی غیر معمولی صلاحیت رکھتے ہیں, صلاحیت کے طور پر اس کو پیش کیجیے. اس کے نتیجے میں لوگوں پر یہ تاثر نہ بٹھائیے کہ آسمان کی خبریں آپ کو ملتی ہیں اور آپ ولی اللہ ہو گئے ہیں اور آپ سینٹ ہیں. اصل میں یہاں سے خرابی پیدا ہوتی ہے. علم کو علم کی جگہ رکھیں, یعنی خدا رسیدگی کا تعلق اس سے ہے کہ آپ کا اخلاق کیسا ہے, آپ کا کردار کیسا ہے, آپ کی سیرت کیسی ہے, آپ خدا سے کتنا تعلق رکھتے ہیں, آپ انسانوں کی کتنی ہمدردی کرتے ہیں. اللہ تعالیٰ کے ہیں یہ چیزیں وزن رکھتے ہیں.
بے شک بہت شکریہ غامدی صاحب, آپ کا آپ نے بہت ساری وضاحتیں اس موضوع کے حوالے سے جو ہمارے ذہنوں میں سوال تھے وہ آپ نے پیش کی. اقبال صاحب آپ کو بھی بہت بہت شکریہ ہمیں جوائن کرنے کے لیے, اور یقیناً آپ کے اس موضوع کے حوالے سے بہت سارے سوالات ہوں گے جن کے جوابات آپ نے آج کے پروگرام سے حاصل کر لیے. ہمارا ٹویٹر اکاؤنٹ اور ہمارا فیس بک اکاؤنٹ, ہمارا ای میل ایڈریس بھی آپ اسکرین پر دیکھ سکتے ہیں. آپ کوئی ایشو سجیسٹ کرنا چاہتے ہیں, کوئی آپ کے سوال ہیں, پروگرام کے بارے میں آپ کی رائے ہے, تو ہمیں ضرور اس سے آگاہ کیجیے. اگلے ہفتے آپ سے پھر ملاقات ہوگی ایک نئے موضوع کے ساتھ. غامدی صاحب بھی ہمارے ساتھ موجود ہوں گے. پروگرام دیکھتے رہیے گا. خدا حافظ.